الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میرے محترم عزیز بھائیو، اللہ تعالیٰ کے فضل و کرم سے آج ہم 22 پارے کے چیدے مضامین کا جائزہ لیں گے. کل ہم نے جہاں پہ 21 پارہ ختم کیا وہاں پہ سورہ احزاب اگرچہ جاری ہے 22 پارے کے اندر، لیکن ہم نے سورہ احزاب کے سورۃ الاحزاب کے اکثر مضامین جو ہیں ان کا جائزہ ہم نے لے لیا تھا. اب اس کو چیدے چیدے جو مضامین ہیں ان کے دوبارہ ان کی یاد دہانی کر لیتے ہیں. آپ کو یاد ہونا چاہیے کہ یہ جو سورت ہے یہ بہت معاشرتی اعتبار سے جو ہے اور مسلمانوں کے کو دیے گئے قوانین جو ہیں مسلمان اسلامک سوسائٹی کے متعلق، اس میں بہت زیادہ تفصیل سے اس کے اندر جو ہے قوانین موجود ہیں، یا اکثر بہت زیادہ قسم کے قوانین کا تذکرہ موجود ہے جس میں آئلی قوانین ہیں، یعنی فیملی لاز ہیں، معاشرتی اور سماجی احکامات ہیں، عسکری بھی ہیں اس کے اندر، سیاسی اور اجتماعی احکامات، پورے جو ہے جو اجتماعیت ہے اس کے متعلق بھی بہت سارے احکامات جو ہے وہ آئے ہیں اس صورت کے اندر. تو اس میں پھر نبی اکرم صلی اللہ علیہ وسلم کے متعلق بھی، آپ کی جو شادیاں آپ کی اتنی ہوئی تھیں، آپ کی ازدواج تھیں، آپ کی ازواج اور ازدواج دونوں کے بارے میں جو ہے جو آپ کو خصوصی اجازت بھی تھی، خصوصی معاملہ بھی تھا، ان کا جو ہے ذکر بھی ہے. ان میں سے بعض کی جو ہے حکمت بھی بیان کی گئی ہیں کہ آپ کی یہ جو ہے شادیاں جو تھیں جو آپ کو ایکسیپشن دی گئی امت سے الگ طور پہ، ان کی بہت خاص طور پہ ان کی جو ہے اس کی ان کی حکمتیں موجود تھیں. ان حکمتوں کے اندر جو ہے بہت ساری یعنی سیاسی حکمتیں بھی ہیں اور تشریح شرعی حکمتیں بھی ہیں، اور اس کے علاوہ بھی بہت سارے ان کے جو ہے عوامل ہیں جن کا ہمارے علماء کرام نے مختلف جو ہے کتابوں کے اندر اور تفاسیر کے اندر بہت جو ہے وہ خاص طور پر اگر آپ تفہیم القرآن میں اس موقع پہ اگر اس کی پڑھیں تو ان جو شادیوں کی جو نبی اکرم صلی اللہ علیہ وسلم کی جو ازدواج تھی ان کے متعلق، ان حکمتوں کے متعلق کافی بہت عمدہ جو ہے وہ تحریریں موجود ہیں، اور ایک ڈسکورس ہے جو آپ اس سلسلے میں جو ہے وہ پڑھ سکتے ہیں. اور خاص طور پر یہ چونکہ وہ ہے جس میں ویسٹ اور ویسٹرن جو اورینٹلسٹ ہیں انہوں نے بہت سارے اعتراضات کی ہیں، تو ان کے جواب جو آپ کو پتا ہے کہ اس میں تو بعض نام نہاد مسلمان بھی اس کے اندر شامل ہو جاتے ہیں جو ہے جو نبی اکرم صلی اللہ علیہ وسلم کی شادیوں کے اوپر اور نکاح کے اوپر اور آپ کی تعدد ازواج کے اوپر جو ہے وہ اعتراضات کرتے ہیں. تو اس سے ہمیں اپنے آپ کو جو ہے وہ باخبر جو ہے وہ رکھنا چاہیے اس امور سے متعلق. جو ہے سورت کے پر جہاں سے یہاں پہ شروع ہوتی ہے تو اس پارے کے اندر تو ان میں پھر جو ہمراہ آور لشکر ہیں جو آپ کو پتا ہے کہ الاحزاب، یہ جو جنگ خندق تھی جسے ہم جانتے ہیں اور جنگ احزاب کے طور بھی، غزوہ احزاب کے طور بھی ہم اسے جو پہچانتے ہیں، اس میں آپ کو پتا ہے کہ مدینہ کے اوپر تمام ارد گرد کے قبائل نے جو ہے وہ لشکر کشی کر دی تھی. اور یہ قبائل جو ہے یہ چاروں اطراف سے آپ کہہ سکتے ہیں کہ اصل میں تین اطراف ہیں جو جن کی طرف آبادیاں تھیں، جیسے آپ کہہ لیں کہ جنوب کی طرف سے جو ہے کفار مکہ، مشرقین مکہ، مشرق سے ان کے جو حلیف قبائل تھے جیسے بنو غطفان ہیں اور وہ آ گئے تھے، اور مشرق سے جو ہے یہ آ گئے تھے جو یہود تھے اور ان کے قبائل آ گئے. تو ایک طرح سے تمام عربوں کی جو اسلام مخالف قوت تھی وہ ساری کی ساری جو ہے انہوں نے جو اتحاد اور گٹھ جوڑ کر کے تو اس تحریک کو بالکل کلا کما جو ہے کرنے کا. تو یہ اب ایسا معاملہ تھا کہ ناؤ اور نیور کا معاملہ تھا، یا تو آر ہوگا معاملہ یا پار ہوگا. اور اسی کی وجہ سے جب یہ سارا معاملہ بعد میں جو ہو گیا اور اللہ تعالیٰ نے ان کے جو ہے ان کو شکست دو چار کیا، تو نبی اکرم صلی اللہ علیہ وسلم نے اپنی سیاسی بصیرت کی بنا پہ ارشاد فرمایا کہ یہ آخری موقع تھا جب کفار مکہ نے تمہارے اوپر چڑھائی کی ہے، اس کے بعد کبھی یہ اس حالت میں نہیں آ سکیں گے کہ تمہارے اوپر چڑھائی کرے. اور یہ نبی اکرم صلی اللہ علیہ وسلم کا آپ کی اللہ تعالیٰ کی طرف سے عطا کردہ بصیرت کی بنا پہ آپ کا یہ قول بالکل ہر بار جو ہے درست ثابت ہوا بعد. اور یہ لوگ جو ہے یہ کبھی بھی، کیونکہ جتنی وہ طاقت مجتمع کر سکتے تھے آخری مرتبہ وہ ساری کر کے انہوں نے دیکھ لی، اور جو ہے اس پہ اس کے بعد بھی وہ کچھ جو ہے ناکام ہو کے چلے گئے. تو پھر آپ کے بعد آپ کوئی امکان نہیں تھا کہ کوئی پھر ایک مرتبہ ایسا ہوگا کہ سارے کے سارے اسلام مخالف قبائل اور یہود اور منافقین اور مشرقین یہ سارے اکٹھے ہو جائیں گے اور اسلام کو جو ہے یہ ٹف ٹائم دیں گے. تو بعد میں انڈیویجول تو ہوتی رہی ہیں لیکن اس طرح کا جو معاملہ نہیں آیا. تو فرمایا کہ جب یہ بیرونی حملہ آور اور اندر سے مشرک منافقین اور یہود جو ہے جس طریقے سے جو ہے آپ کے خلاف جو ہے گٹھ جوڑ کر لیا ہے اور اکٹھے ہو گئے, تو فرمایا آپ کو حکم دیا کہ ان کے آگے نہ جھکنے کا, ان کو ان کے ساتھ کمپرومائز نہ کرنے کا, اور فرمایا کہ ولا تطیع الکافرین والمنافقین, کہ کافروں سے اور مشرکین سے جو ہے یہ کافرین سے اور منافقین سے دونوں سے یعنی اندرونی حملہ, ان کے ساتھ کسی قسم کی ان کی اطاعت, ان کے آگے جھکنے, ان کے ساتھ کمپرومائز کرنے کی ضرورت نہیں. تو اب سوال پیدا ہوتا ہے کہ پھر کیا کریں, تو اس کے بعد جو ہے اللہ تعالیٰ نے ساتھ ہی جو ہے فرمایا کہ وتوکل علی اللہ وکفا باللہ وکیلا, تم جو لوگ جو ہو اب اللہ تعالیٰ کے اوپر یعنی ایک تو تم اپنی تئیں جو ہے جتنی بھی تمہارے یہاں جو کچھ بھی طاقت میسر ہے ان سے ان کے ساتھ مقابلہ کرو, اور پھر اللہ تعالیٰ پہ توکل کرو, وہی تمہارا سب سے بہترین جو ہے کفا تمہارے لیے جو ہے کفایت کرنے والا ہے, وہی سب سے بہترین تمہارا کفیل وکیل جو ہے وہ ہو سکتا ہے. تو یہ جو آپ کو صلی اللہ علیہ وسلم کو جو ہدایت, اور یہ بہت اہم ہدایت ہے تمام جنگی حکمت عملیوں کے پیش نظر, اور جب بھی صورت اندر حال ہوں تو اس طریقے سے یہ ایک بہترین جو ہے حکمت عملی بتائی گئی ہے. جو ہے سماجی عدل کے حوالے سے جو ہے دو چیزوں کا ذکر کیا گیا ہے, ایک زہار کا کل بھی ذکر ہوا تھا اپنی بیوی کو ماں جیسا کہنا, اور پھر متبنا کا حکم جو منہ بولا بیٹا ہے اس کو حقیقی بیٹا سمجھا جاتا تھا عربوں کے اندر, تو ان کی دونوں کی ترتیب فرمائی گئی ہے. اور ترتیب فرمایا گیا کہ ایک تو جو ہے کہ زہار کا یہ کوئی بھی نہیں ہے, تمہارے کہنے سے جو ہے تمہاری بیوی تمہاری ماں نہیں بن جاتی, لہٰذا اس کے مطلب اس کی جو ہے وہ رکھی گئی ہے کہ تم نے ایسے کہا ہے تو اس کے اوپر جو ہے بہرحال تمہاری کوئی جو ہے تمہیں you have to be reprimanded, اس کا کچھ جو ہے وہ رکھا گیا کفارہ رکھا گیا. اور متبنا جو کے بارے فرمایا کہ وہ کسی کا اصلی بیٹا نہیں, اس کا اصلی باپ وہی ہے جس سے جو جس کے صلب سے وہ جو ہے وہ جنا گیا ہے, لہٰذا اس کو اسی سے نام سے جو پکارا. اور ان احکامات کو جو جوڑا گیا ہے سماجی عدل کے ساتھ, فرمایا ہوا اقسط من عند اللہ, یہ اللہ تعالی کے نزدیک کرین انصاف جو ہے زیادہ یہی بات ہے کہ تم اس کے باپ کے ان لوگوں کو ان کے باپوں کی نسبت جو ہے دو. تو یہ ایک سماجی عدل کی جو ہے وہ بات اس کو ساتھ جوڑا گیا, یعنی یہ جو احکامات ہوتے ہیں اب ان کی پیچھے جو حکمت ان کے ساتھ جو اٹیچ ہے, اللہ تعالیٰ کیوں یہ حکم دے رہا ہے اس کی بھی عام طور پہ جو ہے وہ بات موجود ہوتی ہے. قرآن کریم کا جب مطالعہ کریں تو ان چیزوں کو ضرور مد نظر رکھیں کہ اس کی حکمت کیا ہے, اس کے کیوں بتایا جا رہا ہے, یہ اللہ تعالیٰ بتا رہا ہے. اور وہ پھر سماجی عدل جب ہوگا تو اس سماجی عدل کو قائم کرنا مسلمانوں کے معاشرے کے اندر ایک مسلمانوں کی ایک جو ذمہ داری ٹھہرتی ہے. پھر انبیاء کے میثاق کا مقصد بتایا گیا ہے, ایک تو میثاق کا ذکر ہے اور پھر مقصد بتایا گیا. اللہ تعالیٰ کے انبیاء علیہ السلام کا اللہ تعالیٰ کے ساتھ میثاق یہ تھا, میثاق دعوت و تبلیغ کا, کہ وہ انسانوں تک اللہ تعالیٰ کی طرف سے جو حکم ہے جو دعوت ہے توحید کی اور آخرت کی اور رسالت وہ جو ہے پہنچائیں گے, اور اس کی روشنی کے اندر جو ہے زندگی بسر کرنے کی دعوت دیں گے. یہ میثاق انبیاء علیہ السلام کا جو ہے تمام انبیاء علیہ السلام کا تھا اپنے اللہ تعالیٰ سے. اور اللہ تعالیٰ نے فرمایا کہ اس کا مقصد یہ تھا کہ جو لوگ اس پہ جو ہے لبیک کہہ کر ایمان لے آئیں تو اللہ تعالیٰ ان کو ان کی سچائی اور حق کے اوپر حق کو مان لینے کی بنا پر اللہ تعالیٰ ان کو اس کا اجر عطا کرے, اور جو لوگ پھر اس پہ انکار کریں تو پھر اللہ تعالیٰ ان کو اس کی جو ہے وہ سزا جو ہے سزا دے ان کو. تو یہ اس کا مقصد ہے. پھر منافقین کے کردار پہ بڑی روشنی ڈالی گئی, وجہ یہ تھی کہ جیسے میں نے پہلے کہا کہ ایک تو کفار ہمیشہ باہر کے کافروں کا اور باہر کے دشمنوں کا باہر کے دشمن جو ہوتے ہیں ان کا مقابلہ کرنا آسان ہوتا ہے, دے آر نون اور ان کے چہرے ان کی حرکتیں وہ ساری, لیکن جو اندر کے جو آستین کے سانپ ہوتے ہیں ان کا معاملہ بہت زیادہ خطرناک ہوتا ہے, وہ کہیں زیادہ جو ہے خطرناک ثابت ہو سکتے ہیں. ہماری پوری مسلمانوں کی تاریخ اس بات پہ شاہد ہے کہ اندر کے لوگوں نے غداری کی بنا پہ جتنا امت مسلمہ کو نقصان پہنچایا کسی بیرونی حملہ آور نے اتنا نقصان نہیں پہنچایا. آج ہندوستان کی تاریخ بالکل مختلف ہوتی اگر سراج الدولہ کو جو ہے شکست نہ ہوتی اندرونی دشمنوں کی وجہ سے, اور اگر سلطان ٹیپو شہید رحمت اللہ علیہ کو شکست نہ ہوتی اگر اندرونی دشمنوں سے, تو اس خطے کی اس بڑی صغیر پاک و ہند کی تاریخ بالکل مختلف ہوتی. تو یہ ان کے بارے میں جو ہے منافقین کے کردار سے جو ہے بڑا واضح طور پہ جو ہے ایک آپ دیکھ سکتے ہیں کہ قرآن مجید اللہ تعالیٰ کی کتاب کے اندر بڑا جو ہے یہ ان کو ان کے کردار کو واضح کیا گیا اس بنا پہ کہ مسلمان پہچانے کہ ان کے اندروں ان کی صفوں کے اندر یہ دوہرے کردار اور دو منہ والے جو ہے لوگ موجود ہیں منافقین, और ये अब जो है जब अल्लाह ताला ने मुसलमानों को फतह नसीब अता फरमाई, तो किस तरीके से जे इससे पहले ये जंग से गुरेज के लिए बहाने और माजरतें और झूठे जो है झूठ और घड़ते थे, और फिर उस वक्त जो है ये भी कहते थे कि मुख्तलिफ किस्म की बदगुमानी, देख लो अब आगे पूरी अरब की ताकत तुम्हारे ऊपर जो है आ गई है, अब बताओ तुम तो जो है क्या करोगे इसमें। और हालत ये हो गई कि जिन लोगों ने, थोड़े से लोगों ने इनमें से साथ भी दिया तो भी वो जो है मुसलसल पस्त हिम्मती के मुजाहरे कर देते और दूसरे लोगों की हिम्मतें कम करते थे कि देखो तुम्हारे रसूल ने तो ये वादा किया था और उसका वादा किया और उसका वादा किया और किसरो किसरा का, लेकिन अब हालत ये होगी तो हम तो कजाए हजत के लिए भी नहीं जा सकते, क्या ये जो है ये वादे हैं जो है तुम्हारे रसूल के इस तरीके से जो कम हिम्मत। इसके मान मुत्तसिल इसके बाद जो है मुखलिस सहाबा कराम के किरदार पे रोशनी, निफाक और इखलास, इखलास के जो है किरदार जो है सहाबा रज़वानुल्लाह अलैहिम जो इन बनीनो इंसान के अंदर जो बेहतरीन गुरु नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथियों की सूरत में मौजूद था, उनके किरदार पे रोशनी डाली गई है और बहुत आला मकाम है कुरान का। आप जरूर पढ़िए कि वो क्या किरदार था जिसकी बिना पर अल्लाह ताला ने उनका जिक्र जो है कुरान मजीद में यहाँ पे रख दिया है था कयामत, और इस किरदार की बड़ी तौजीह भी फरमाई है, बड़ी तारीफ भी फरमाई है। अच्छा, मुनाफिकीन के बरक्स जब इन्होंने देखा कि पूरे जो है लश्कर चढ़ आए हैं पूरे अरब के और उनको कन्फाइन कर दिया है जो है मुसलमानों को जो है मक्का के अंदर, और चारों तरफ से हमले जो है की जो है वो है, और यकीनी तौर पर सर्दी थी और भूख जो है वो आलम था और खाने पीने को बहुत ज्यादा मुयसर नहीं था, फिर ऊपर से खंदक खोदनी थी और ये सारा, फिर दुश्मन का हर वक्त रात को भी जो है खतरा रहता था, बड़ा शदीद सर्दी का जमाना था ये। तो फिर जो है ये जब उन्होंने ये सारे लश्कर देखे तो फिर उन्होंने जो है उन्होंने जो जो कुछ कहा कुरान में उसको नकल किया है उनके अल्फाज को, फरमाया कि वमा ज़ादहुम इल्ला ईमानन व तस्लीमन, जब उन्होंने ये सारे लश्कर चढ़ाए देखते उनके उनमें इनमें से उनके किसी चीज में उनको इजाफा नहीं किया अल्लाह ने मगर सिवाय उनके ईमान में, यानी उनके सिर्फ ईमान में इजाफा हुआ इससे, और वो इस बात पे कह उठे कि ये वही चीज तो है जिसका अल्लाह और उसके रसूल ने हमसे वादा किया था कि तुम्हें जो है तुम्हारे दुश्मन तुम्हारे ऊपर चढ़ाएंगे, तुम्हें इन हालात से गुजरना पड़ेगा, तुम्हें माल और जान और खौफ और भूख से जो है आजमाया जाएगा। भूख की शिद्दत का ये आलम था कि एक खजूर को कितने सहाबा जो है चबा लेते थे, एक जो है वो कामन खजूर होती थी, राशनिंग का जो है ये इंतजाम था, राशनिंग वो थी, और भूख का जैसे हमने कल भी जो इसको देखा कि नबी सल्लल्लाहु अलैहि वसल्लम खुद आपने पेट पर पत्थर बांध रखे। तो उन्होंने जो फिर अल्लाह ताला ने इनकी तौज़ीह फरमाया मिनल मोमिन रिजालुन सदकू, इन ग्रोह ईमान वालों में से, ईमान वालों के ग्रोह में से ऐसे रिजाल ऐसे मर्दानेकार मौजूद हैं जिन्होंने अपने वादे को जो है रिजालुन सदकू मा आहद अल्लाह अलै, जिन्होंने अपने अल्लाह से किए गए अपने वादे को पूरा कर दिखाया, पूरा न कर दिखा। रजीज भाई जिन्होंने अपनी अल्लाह से नजर मानी थी और ये वादा वादा किया था, जरा कभी जब आप पढ़ते हैं तो रुक के जरा सोच रहे कीजिए ये कौन सी नजर थी, ये कौन सा वादा था, ये जान की नजर थी, ये जान का वादा था कि ये जान तो आनी जानी है, इस जान की तो कोई बात नहीं, ये तो अगर अल्लाह के रास्ते में और इस दीन के रास्ते में अगर काम आए तो इससे बड़ी क्या हो सकती है खुश नसीबी। फरमाया फमिन हूं मन खदा नह बहू फमिन हूं मैं, इनमें से कुछ ऐसे भी इन रिजाल इन मर्दाने कार में से इन रिजाल में से जिनका अल्लाह ने जिक्र फरमाया जो अपनी कजा पूरी कर चुके हैं, जिन्होंने सच कर दिखाया वादा अल्लाह के साथ, अपनी गुजर गए अपनी जान से, वह बिनो मंतजर, और उनमें ऐसे भी हैं जो बाकी मुंतजर हैं कि कब उनका वादा पूरा होता है, आने दो जो लश्कर आते हैं हम, हमारी जान ही है हाजिर है, जान से बढ़कर क्या चीज हो सकती है, लिहाजा हम हाजिर हैं अल्लाह के लिए और उसके रसूल के लिए, उसके दीन के लिए और इस पैगाम और इस दावत के लिए हम हाजिर हैं। फरमाया अल्लाह ताला ने फिर इनकी एक और तौज़ीह फरमाई, फरमाया वमा बदलू तब्दीला, उन्होंने इस वादे और अहदो पैमान और ये जो नजर अल्लाह ताला के साथ मानी है इसको तब्दील भी नहीं किया, इस पे कायम दायम है। वमा बदलू तब्दीला, उन्होंने इसको नहीं बदला, इसको तब्दील नहीं किया, इस पे कायम है, साबित कदम है। मेरे अजीज भाइयों इससे बड़ा वफादारी का सर्टिफिकेट नहीं हो सकता जो अल्लाह ताला ने उनको यहाँ पे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथियों को दिया। ये ऐसा मकाम है कि मैं चाहता था कि आपके साथ में ये शेयर करूं, आप जरूर इसको तफसील के साथ जो है पढ़िए। بنو قریظہ کا انجام یہ غدار قبیلہ تھا, انہوں نے نبی اکرم صلی اللہ علیہ وسلم ان کے ساتھ معاہدہ تھا, آپ کو پتا ہے حصہ کے جو مدینہ کا معاہدہ, اس میں یہ جو ہے سگنیٹری تھے, انہوں نے عہد شکنی کی اور اندر سے غداری بھی کی. تو پھر اس کے بعد جو ہے حضرت سعد بن معاذ رضی اللہ تعالیٰ عنہ جو 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 رئیس اوس تھے, اس کے رئیس تھے, تو ان کے اوپر جو ہے ان کے آپ نے ذمہ لگا دیا اور ان کے پھر ان کو غداری کی سزا دی گئی, ان کو مردوں کو قتل کر دیا گیا اور جو ہے ان کی عورتوں کو جو ہے وہ غلام بنا لیا گیا, اور پھر ان کے اوپر جو ہے جو بھی ان کا مال اسباب تھا وہ مسلمانوں کے قبضے میں آیا, اور یہ ان کی سزا جو ہے ان کے حضرت سعد رضی اللہ تعالیٰ عنہ نے ان کے جو علماء تھے ان کے ساتھ جو ہے تورات کی روشنی میں کہ تمہارے ہاں جو یہ ہے اس کے مطابق جو ہے بالکل اس کا فیصلہ کیا, اور یہ ان کے علماء نے خود حضرت سعد کے ساتھ اس کو جو ہے رپورٹ یہ معاملہ کیا. پھر آئلی اور معاشرتی احکام ہے, اللہ اور اس کے رسول کے فیصلے اٹل ہوتے ہیں, یہ بتایا گیا کسی شخص کو کوئی یہ جو ہے اس کی مجال اور اجازت نہیں ہے کہ اللہ اور رسول جب فیصلہ کر دیں تو اس کے اوپر اس فیصلے کو کوئی سپرسیڈ کرے. پھر اس کے اوپر یہ تبرج, یہ جو اپنی عورتیں اپنا جو ہے اپنا میک اپ اور اپنا جو ہے جو بھی جو میک اپ کرتی ہیں اور اپنی جو اس کی زینت ہے اس کا اظہار کرتے ہوئے باہر جو ہے کھلے عام پھرتی رہے, تو اس کی جو منع کی گیا. حضرت زینب رضی اللہ تعالی عنہا سے نکاح ہے متبنہ, پردے کے گھروں کے اندر کا جو گھر کے جو 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 کسی گھر کا پردہ ہوتا ہے اندر, یعنی گھر کو جو ہے کنفائنڈ ہونا چاہیے, کوئی نہ کوئی صورت چار دیواری کی یا باہر جو ہے پردے کی ضرورت ہونی چاہیے, یہ اس طرح کے احکامات ہیں. پھر جو ہے یہ ہجان انگیز خبریں پھیلانے اور افواہیں پھیلانے پر منافقین کو قتل اور جلاوطنی کی دھمکی ہے کہ اگر انہوں نے یہ چیزیں جاری رکھی اسلامی سوسائٹی کے اندر تو یہ بڑی بڑی خطرناک چیزیں ہیں. یہ افواہیں پھیلانا اور یہ ہجان انگیز جو ہے جو خبریں ہوتی ہیں جس طرح اس کے سے آج کل کے دور سے تو اب بےوقوف بھی واقف ہوں گے, اس کی پھیلانے کی بڑی سخت جو ہے پکڑ کی گئی ہے. اور پھر جو ہے خاتم النبیین صلی اللہ علیہ وسلم کا کردار جو ہے وہ بتایا گیا کہ آپ مردوں میں سے کسی کے باپ نہیں اور آپ خاتم النبیین ہیں. یہ قرآن کا جو ہے یہاں پہ قرآن اس مقام پہ اوپر آپ صلی اللہ علیہ وسلم بطور آخری نبی ہونے کا آپ کا جو ہے وہ ذکر آیا ہے یہاں پہ جو ہے. تو میرے عزیز بھائیو یہ وہ صورتیں یہ صورت تھی, بڑی تفصیلی اس کے احکامات ہیں. اس کے بعد سورہ سبا ہے, یہ بھی چار پانچ ہجری علی جو پہلا مکہ کا جو دوسرا دور تھا نبی اکرم صلی اللہ علیہ وسلم کا مکہ کے اندر وہاں پہ ہوئی ہے. اس میں 15ویں آیت میں سبا کا جو لفظ موجود ہے اور یہ قوم سبا کی کے ذکر کی مناسبت سے ہے. آپ کو پتا ہے کہ ایک یہ قوم تھی یمن میں آباد تھی, سبائین جنہیں کہا جاتا ہے, تو وہ ان کے حوالے سے جو اس قوم کا ذکر ہے. توحید, رسالت, آخرت پر اور آخرت کے یہ جو عقیدہ ہے ان کے اوپر جو اعتراضات تھے ان کا جواب دیا گیا ہے, ان کا جائزہ لے کر بتایا گیا ہے ان پہ غور و فکر کرو ان دلائل کے اوپر اور پھر اسلام کو قبول کرو. یہ جو ہے سورہ یہ سبا کے اندر جو ہے سورہ یہ اس کا ایک اس طرح کا مرکزی مضمون آپ اسے جو ہے وہ کہہ سکتے ہیں. وقال الذین کفروا, یہ اور کافر کہتے ہیں, تو یہ بار بار یہ لفظ جو ہے یہ دہرایا گیا ہے. یہ فکرہ مشرقین مکہ کے جو الزامات تھے نبی اکرم صلی اللہ علیہ وسلم کے اوپر اور جو ہے آخرت کے اوپر اور رسالت کے اوپر اور توحید کے اوپر, تو ان کو جو ہے اس طریقے سے نقل کیا گیا ہے. پھر ان کا جائزہ بھی لیا گیا, ان کے دلائل بھی دیے گئے, اور وہ یہ تھے کہ آپ کو کہتے تھے کہ آپ کیسے, آپ تو انسان ہیں نبی کیسے ہو سکتے ہیں, یہ جو آپ پیش کر رہے ہیں یہ کھلا جادو ہے, یہ جھوٹ ہے, آپ جنون کا شکار ہیں, خدا نعوذ باللہ من ذالک, اور آخرت پہ اور قیامت کے اوپر جو شک کرتے تھے. اس صورت میں اندر عوام اور لیڈرشپ کا تذکرہ بھی موجود ہے. لیڈرشپ کا تذکرہ استکبار کرنے والے مستکبرین کے نام سے ہے, اور جو ہے جو عوام ہیں ان کا تذکرہ مستضعفین جو ضعفاء ہیں جن کو جو فالو کرتے ہیں ان استکبار کرنے والوں کو, لیڈرز کو چار مرتبہ ان کا جو ہے ذکر کیا گیا ہے, اور ان کو بتایا گیا ہے کئی دفعہ پہ کہ یہ ان کو فالو کرتے ہیں دنیا کے اندر. یہ لیڈرز جو ہے نا جھوٹے لیڈرز جو ان کو یہ ان کو وہ ان کو ڈیسیو کرتے ہیں, ان کو دھوکہ دیتے ہیں, اور پھر جو آخرت کے اندر پھر جب یہ دھوکہ کھلے گا تو پھر ان کا جو مکالمہ ہے وہ کہیں گے کہ ہم تو تمہارے پیچھے چلتے تھے, آج تمہارے پیچھے چل کے ہم اس انجام کو پہنچے ہیں. تو یہ جو ہے اور یہ پوری دنیا کے اندر ہمیشہ سے چلا آتا رہتا ہے. آج بھی اسی طرح دیکھ لیں کہ یہ جو جو لیڈ کرنے والے یہ دھوکہ झूठ, यूटर्न जिन्हें कहते हैं, और जो है ये सारे के सारे ये चीजें सब्ज बाग दिखाना, ये पहले जमाने से लेकर आज के जमाने तक बिल्कुल कॉमन चलता आ रहा है, और इस बात पे इन्हें कोई शर्म महसूस नहीं है। हत्ता कि इस बात को जो है आप इस जमाने के अंदर जिस जिस तरीके से चीजें कन्वोलेटेड होती हैं और जिस तरीके से धोखा दिया जाए, आप इन चीजों को बतौर इल्म के और साइंस के और आर्ग्यूमेंट के पेश किया जाता है कि इस धोखे और झूठ झूठ झूठन के बगैर कैसे जो है सियासत होती है, ये तो लाजमी हिस्सा है, ये तो लाजमी खासा है सियासत का। तो इस तरीके से जो है, लेकिन जब ये कयामत में अल्लाह ताला फरमाता है यहाँ पे जब ये पहुंचेंगे तो इन्हीं को ये कहेंगे कि देखो हम तुम्हारे पीछे चल के जो है हम जो है सच्चे लोगों को और सच का और हक का जो है साथ नहीं दिया, और आज हम इस नतीजे पे जो है वो पहुंच गए हैं। फिर जो है खास तौर पर इस सूरत के अंदर शुक्र के मजमून बहुत वाजे है, और शुक्र के मजमून के जो है के को नुमाया तौर पर पेश किया गया, और उसमें फरमाया गया कि आले दाऊद, दाऊद अलैहिस्सलाम और सुलेमान अलैहिस्सलाम का जो कि उनके अल्लाह ताला ने बेशुमार नेमतें अता फरमाई थी, जो ऐसी नेमतें हजरत सुलेमान अलैहिस्सलाम की खास तौर पे जो उनको नेमतें अता की गई, फरमाया कि फिर इसके ऊपर अल्लाह ताला का जो है वो शुक्र अदा करो। फिर इसी तरीके से इसके साथ दूसरा जो जो बात जोड़ी गई, फरमाया कि कौम सबा जो थी जो यमन में आबाद थी जिनका जिसके नाम पे सूरत का नाम है, फरमाया कि अल्लाह ताला ने उनको भी बड़ी जो है नेमतें अता की थी, उनको बड़ी एक टेक्नोलॉजी दी थी, उनको इरिगेशन की टेक्नोलॉजी और डैम बनाने की टेक्नोलॉजी अल्लाह ताला ने उनको दी थी, और दुनिया के अंदर बड़े जबरदस्त उनका एक डैम था सद मारब या मारब डैम या जो सैलुल अरम भी जिसे कहते थे, वो ये ऐसा डैम था जो पहाड़ों के अंदर जितना भी पहाड़, आपको पता है कि यहाँ पे तो अरब के उस इलाके अंदर यमन के अंदर दरिया नहीं थे, तो फिर उन्होंने पानी को जो बारिश का पानी और जो इस तरह होता था तो उनको जाय होने से बचाने के लिए उन्होंने बहुत बड़ा डैम की तामीर की थी, और यूं ये सबसे बड़ा डैम था जो मुल्क का था, और अपने आर्किटेक्चर और अपनी पानी जखीरे करने की सलाहियत के एतबार से बड़ा नुमाया था, लेकिन ये टेक्नोलॉजी में उनको रूज था, तो छोटे छोटे डैम हर कहीं भी मौजूद थे। इसकी वजह से फिर ये अल्लाह ताला की, अल्लाह ताला फरमाते हैं कि हमारी तरफ से ही होता है कि हम नेमतें और ये जहानत और टेक्नोलॉजी और ये इल्म अता करते हैं, तो जिसकी बुनियाद पे लोग उससे फायदा उठाते हैं। तो अल्लाह ताला ने फरमाया कि ये उनको नेमतें अता की, तो अल्लाह ताला ने उनसे शुक्र का मुतालबा किया कि ये तुम्हें जो खुशहाली आज जो तुम्हारी प्रोड्यूस तुम्हारी जीडीपी इतनी ज्यादा है, तुम जो है दुनिया वाफिर मकदार के अंदर, ये इरीगेशन सिस्टम है तुम्हारा वाफिर मकदार में तुम प्रोड्यूस करते हो अपनी जो है खुराक, और फिर जो इस पे अल्लाह ताला ने और तुम्हें बड़ी खुशहाली है, इस पे अल्लाह ताला का शुक्र अदा करो। इस खुशहाली पर जो है उन्होंने जो है अल्लाह ताला का शुक्र के मुताबिक में जो अल्लाह ताला का जो है इनका कुफ्र किया, फिर फरमाया कि अल्लाह ताला ने फिर उनको पकड़ लिया, और अल्लाह ताला के लिए कुछ भी ये बईद नहीं उसकी कुदरत से उसकी ताकत से कि किसी डैम को जरा से छोटे से एक सुराख से जो है वो उसके डैम को तबाह कर दे, और यही हुआ उनके साथ, उनका डैम जो है वो टूट गया और उसने वो तबाही उसके बाद फैलाई उनकी आबादियों के अंदर। और फिर फरमाया कुरान इसके बड़ा जबरदस्त नक्शा पेश किया कि वो जो सरसब्ज और खुशहाली और शादमानी जो जिसको जो हर तरफ नजर आती थी, फिर वो वीरानी में बदल गई और बिल्कुल वीरानी का सामान हो गया, और वहां पे वो कुदरो जंगली झाड़ियां जो है उन्होंने की जगह ले ली, और फिर अल्लाह ताला ने इस तरीके से नाशुक्री कौम का जो है उसको हलाक कर डाला इस तरीके से। तो मेरे अजीज भाइयों ये मामला जो है बड़े खास तौर पर इबरत का सामान के लिए। आखिर में फिर अल्लाह ताला के इल्म का तज़किरा है तौहीद के ज़मन में, जिसको तौहीद इल्म फिर हम कहते हैं कि देखो गैब का इल्म पूरा अल्लाह ताला के पास है, और वो जमीनों और आसमानों की तमाम चीजों का वो जो उसका इल्म जो है हद तक किया है, जमीन और आसमान की कोई चीज ऐसी नहीं है जो उसके इल्म से बाहर हो। तो फिर ये भी इसके साथ फरमाया कि देखो ये जो गैब का इल्म है कोई और नहीं जानता, ये जो तुम जिन्हों के बारे में अकीदा रखते हो कि ये गैब का इल्म जानते हैं, फरमाया कि देखो जब जिन्नात जो काबू में थे हजरत सुलेमान अलैहिस्सलाम के, जब सुलेमान अलैहिस्सलाम को अल्लाह ताला ने मौत अता की तो फिर वो एक लाठी के सहारे खड़े थे, और फिर वहीं पे उनको मौत आ गई और जिन ये समझते रहे कि ये जिंदा हैं, और उस वक्त जब लाठी को दीमक आ गई तो वो गिर पड़े, तो फिर उनको जिन्हों को इल्म हुआ कि हाँ ये तो जो है वो सुलेमान अलैहिस्सलाम तो जो है वो फौत हो चुके, और यूं फिर वो जो है उस इताअत से बाहर निकल भागे जो अल्लाह ताला ने उनकी उनके किताब में दिया था। अगर फरमाया कि अगर उनको गैब का इल्म होता तो फिर क्या वो मालूम न कर लेते कि सलमान अलैहिस्सलाम फौत हो चुके, लेकिन ऐसा नहीं हुआ। तो यूं इस तरीके से एक भी ये तौहीद के ऊपर जो है ज़मीन के ऊपर एक दलील बड़ी पावरफुल दलील की सूरत में आएगी मौजूद है। इसके बाद सूरह फातिर है, ये सूरह फातिर भी मक्की सूरत, ये जो तीसरा दौर है नबी सल्लम की नबूवत का मक्का के अंदर 6 से 10 नबी, इसके अंदर ये इस पीरियड के अंदर हुई है। इसके अंदर भी तौहीद की दावत है, अल्लाह ताला के वजूद पर दलायल है, शिर्क का बड़ा जबरदस्त पुरजोश तरीके से जो है तरदीद की गई है शिर्क की, और जो लोग इस दावत के ऊपर कायम है उनको इस पे कायम रहने की ताकीद की गई है। फिर अल्लाह ताला के कानून सजा और जजा को समझ कर, ये एक दावत है कि अल्लाह ताला के कानून जजा और सजा को समझो और फिर उसको समझ कर गौर करके कुरान पे ईमान लाओ, अगर ऐसा नहीं करोगे तो अल्लाह ताला जो है तुम्हें हलाक कर डालेगा जिससे उसने बहुत सारी कौमों को पहले हलाक कर डाला है। जैसे मैंने कहा कि तौहीद के दलायल बड़ी शुद्धमान से हैं, इसमें भी अल्लाह ताला की नियमतों पे शुक्र का जो है मुतालबा है। और मैं कि देखो गौर करो जरा, ये मीठा पानी और खारी पानी है, ये दोनों अल्लाह ताला ने पैदा किया और दोनों के अंदर जो है अल्लाह ताला ने मनफअतें रखी हैं इंसान के लिए। मीठे पानी को पीने के लिए इस्तेमाल करता है और खारी पानी को इसके अंदर बहुत सारे जो है वो सी फूड और ट्रांसपोर्टेशन के जरिए इसको बना दिया, जैसे समुंदर है तो ये सारी की अल्लाह ताला की मरहून है ये सारी की सारी चीजें। तौहीद के लिए अफाकी दलाल भी मौजूद है, किस तरीके से अल्लाह ताला पानी को देखो कि बादलों के जरिए से उठाकर पानी को एक जगह से समुद्रों से दूर दराज के इलाकों में ले जाता है और वहां पे बारिश बरसाता है, फिर उससे मुख्तलिफ जायकों के फल जो है वो पैदा होते हैं उनके ऊपर गौर करो। फिर फरमाया कि पहाड़ों पर गौर करो, पहाड़ों की जो है उसकी जो है नोयत है और उन पे गौर कर, जमीन व आसमान को किसने थाम रखा है इन बात पे गौर करो, इंसानों को और जानवरों को और मवेशियों को इन पे गौर करने की जो दावत दी गई है और अनफोसी दलायल भी दिए गए और फरमाया कि सब के सब लोग तुम अल्लाह ताला के मोहताज हो, वो किसी का मोहताज नहीं है। शिर्क की बड़ी पुरजोर तरदीद की गई है यहाँ पे, ये कि सारी की सारी नियमतें जो तुम्हें मुयस्सर है आज इन चारों तरफ देखते हो वो सारी की सारी अल्लाह ताला की तरफ से है। क्या तुम देखते हो कि इस रिज़्क को अल्लाह ताला के अलावा भी किसी ने तुम्हें मुयस्सर किया, गैरुल्लाह में से किसी ने तुम्हें जो दिया, या तुम ये जो पूरी तखलीक देखते हो जो है क्रिएशन देखते हो इस यूनिवर्स के अंदर, इसको मिंदुनिल्लाह अल्लाह ताला को छोड़कर किसी और ने भी इनको खल्क किया है कोई किसी ने आज तक जो तुम्हें कहा हो सबूत किया हो कि मैंने आसमानों को बनाया है, मैंने फलां सियारे को बनाया है, मैंने फलां सितारे को बनाया है। सितारों को बनाने की बातें तो छोड़ो, आजकल के साइंस में तो हम सिर्फ इस बात पे ही इतरा लेते हैं कि हमने एक सितारा दरियाफ्त कर लिया है जो इतने करोड़ नूरी साल, और फिर उसके बाद आप कहते हैं कि इतने लाइट ईयर्स और इतने मिलियन लाइट ईयर्स और इतने बिलियन लाइट ईयर्स के ऊपर है, हम तो उसके डिस्कवरी के ऊपर ही जो है अपने आप को बड़ी शय समझते हैं, लेकिन इनको कोई बनाने वाला कोई जो है इनको चलाने वाला इनका इंतजाम करने वाला कोई मौजूद है, फिर जरा इन बातों पर जरा गौर करो और फिर अल्लाह ताला के ऊपर जो ईमान लगा रहा हो। फरमाया कि किसी गैरुल्लाह के पास कोई अल्लाह कोई जो है इज्जत नहीं है, मिंदुनिल्लाह गैरुल्लाह जितने तुम अगर उन्हें के हाँ जो है अपनी इज्जत तलाश करते हो तो अल्लाह ताला फरमाया कि सारी की सारी इज्जत अल्लाह ताला के लिए है और अल्लाह ताला के हाँ है। ये तो दूसरों के हाँ झुकने से इज्जत नहीं मिलती, इंसान तजलील होती है, लेकिन अगर अल्लाह ताला के आगे झुको तो उससे जो है अल्लाह ताला इज्जत में इजाफा फरमाता है, तुम्हारी इज्जत में भी, क्योंकि इज्जत सारी की सारी उसी के पास है, उसी के हाँ से मिलती है। ये कौन है जो दिन को रात में और रात को दिन में जो बदलता है, जरा खुद सोचो। फिर ये शफात के जो खुद साख्त तस्वर तुमने घर रखे हैं उनकी बड़ी सख्त जो है तस्वरात की नफी की गई है। तो मैं कि काफिर और मोमिन का फर्क ऐसी है जैसे जिंदा और मोमिन का, मोमिन जो है वो जिंदगी की अलामत है और जिंदा है, सोचता है और चीजों के ऊपर गौर व फिक्र करके अल्लाह ताला पे ईमान लेके आता है। जो 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 काफिर है वो उसकी मिदाद मुर्दा की है, वो न सोचता है न गौर व फिक्र करता है न उसको ईमान लाने की फिर तौफीक मिलती है। तो जो है इस तरीके से फर्क बताया गया। खिलाफत और विरासत के सिलसिले में तीन रवैयों की जो है वो तीन रवैये बताए गए हैं। फरमाया गया कि ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की बनी इसराइल के बाद आप सल्लल्लाहु अलैहि वसल्लम की उम्मत की फजीलत कि आपको शहादत अलन्नास दुनिया के लोगों के ऊपर हक पहुंचाने की जो 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 फजीलत मिली है, जो ये मनसब मिला है आपको अल्लाह ताला की तरफ से, बहुत बड़ा फजीलत का मनसब है। लेकिन इसके बाद फरमाया कि ये उम्मत तीन ग्रोहों में तकसीम हो गई। फरमाया कि पहला वो ग्रोह है उनको कुरान में अल्लाह ताला ने जालिम कहा है, वो गुनाहगार मुसलमान है, यह है मुसलमान लेकिन जो है जुल्म पे हैं, जिनकी गुनाह उनकी नेकियों से ज्यादा है, ये अपने अपने नफ्स के ऊपर जुल्म करने वाले हैं, ये जालिम है। और फिर मैं दूसरा ग्रोह मुक्तसिद है, ये वो ग्रोह है जो म्याना रो ग्रोथ जो कह सकते हैं, या जिनके मैंने रोज से मुराद दी है कि इनकी नेकियां और इनकी बुराइयां जो है वो बराबर है। और तीसरे ग्रोह के बारे में फरमाया कि ये साबिकीन है, ये जो है सबकत ले जाने वाले हैं, ये इबादत में और इताअत में और ईमान लाने में ये जो है सबकत ले जाने वाले हैं। तो इनके जो है इस तरीके से ये तीन ग्रोहों की जो है वो बताई गई है। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें साबिकीन जो ईमान के अंदर, जो इताअत के अंदर, जो इबादत के अंदर सबकत ले जाने वाले हैं, अल्लाह ताला हमारा शुमार उनमें फरमाए, आमीन। इस सूरत में अगर मजमूई तौर पर देखें, तौहीद की हकानियत को साबित किया गया, शिर्क की तरदीद की गई है और इस्लाम की दावत दी गई है कि आप सल्लल्लाहु अलैहि वसल्लम की दावत को कबूल कर लो, वरना अल्लाह ताला जिस तरीके से पहली कौमों को हला कर चुका है तुम्हें भी हला कर डालेगा। सूरह इस पारे के आखिर पे फिर सूरह यासीन है, ये मक्की सूरत है, ये भी इसी दौर में नाजिल हुई है। तीसरा जो दौर था नबी अकरम का मक्का के अंदर 6 से 10 नबी में, इसको जो है वो कुरान का दिल भी कहा गया है, बाज रिवायात के मुताबिक जो है हदीस में इसको दिल कहा गया, और दूसरी रिवायात के मुताबिक जो है हजरत अली रजी अल्लाह तआला का कौल है कि ये जो है कुरान का दिल है ये सूरत। और अगर हजरत अली रजी अल्लाह तआला को ये कौल मुबारक है तो बिल्कुल सही मानों के अंदर इसकी जो तालीमात है, इसकी जो इसके अंदर जो इसका उसलूब है, इसकी जो रवानी है, इसके अंदर जो आर्गूमेंट्स, पावरफुल आर्गूमेंट्स मौजूद है तौहीद के ऊपर, वो बिल्कुल ऐसे ही होता है जैसे जो है ये बाकी सूरत जो है अल्लाह ताला, ये कुरान के दिल है, जैसे दिल धड़कता है, पंप करता है। तो जो कुरान की तालीमात है तौहीद की और जो रिसालत की और जो आखिरत की जो जो है ये मुआद का अकीदा है जो ऐसी है, ये जैसे पंप कर रहा है इंसान को, और सबसे ज्यादा इंसान चार्ज हो जाता है इन ईमानियात से मुतल्लिक इस सूरत को शौरी तौर पर पढ़ने के बाद। बड़ी जिसको जलाली सूरत है, और इसके जलाल का अंदाजा हम इससे कर सकते हैं कि अल्लाह ताला ने 45 मरतबा इस सूरत के अंदर अपने लिए हम का सीगा, जैसे जो जमीर मुनफसिल होती हैं अना नखनो के अल्फाज आए हैं, और साथ साथ फिर जमीर मुतसिल जो होती है जैसे नून अलिफ ना होता है, तो ये इस तरह की जो है वो सीगे भी जो है 45 मरतबा हैं। और ये जो सीगे हैं ये जो ये सारे का सारा ये जो उसलूब है इस तरीके से हम का अल्लाह ताला को अपने आप को जो है वो मुखातिब करना, हम के जरिए से अपने आप को जो है वो पहचान करवाना, ये तो तौहीद के मजमून के बिल्कुल शानिशान है कि किस तरीके से पावरफुल तौहीद का मजमून जो है। और इसको समझ के पढ़ लेने से जो है आमतौर पर आपको पता है कि हमारे यहाँ बहुत ज्यादा इस सूरत के हवाले इसको जिससे जो है रिवायात मशहूर है और इस सूरत की बड़ी अहमियत दी जाती है, तो वो अहमियत दरअसल इसकी जो पावरफुल मैसेज है इसके अंदर और इसके जो अल्फाज हैं, इसके जो मजामीन हैं, ईमानियात का जो तज़किरा है जिस अंदाज के अंदर, उसकी वजह से इसको समझ कर पढ़ लेने से जो गैरुल्लाह का भूत है इंसान के ऊपर से बिल्कुल उतर जाता है, और अल्लाह ताला की कुदरत और ताकत का असर इंसान के वजूद में सरायत करता हुआ महसूस होता है। ऐसे जो है ये सूरत इसके अंदर ऐसे तौहीद को जो है बयान किया गया है, और ये उसलूब शुरू से लेकर बिल्कुल आखिर तक जो है मुसलसल जारी रहता है। और जब आखिर में पहुंचते हैं तो फिर आखिरत की तरफ अल्लाह ताला के वइलैहि तुरजऊन की सूरत के अंदर आखिरत अल्लाह ताला की तरफ रुजू, अल्लाह ताला की तरफ वापस जाने का जो 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 कैफियत है वो बिल्कुल अपनी कामिल सूरत अख्तियार कर लेती है, और इंसान अल्लाह ताला की तरफ सफर, उसकी वापस की तरफ रुजू के लिए बिल्कुल तैयार हो जाता है। इसीलिए रवायात में मिलता है कि अपने जो है अपने लोग अपने जो मरने वाले हैं उनके लिए इसको तिलावत करो, और तिलावत से मुराद है कि जाहिर उनको समझ के ताकि वो पढ़ें, तर्जमे के साथ पढ़ें, वो समझें और अपने आप को जो सफर आखरत के लिए अपने आप को जो है वो तैयार करें। और इस आखरत की तैयारी के लिए इंसान बिल्कुल इस ज़हनन जो है उसके लिए तैयार हो जाता है, तभी ये सूरत जो है वो पढ़ी जाती है। ये कुरान का कल्ब होने की वजह से इसको पढ़ते हुए, इसको सुनते हुए, ये इस्लामी जो अकीदा है तौहीद का बिल्कुल धड़कते हुए दिल की तरफ वाइब्रेंट महसूस होता है इंसान को, इसी वजह से इस सूरत की इतनी अहमियत है। इंशाल्लाह ताला इसके बाकी मज़ामीन का जो जो जायजा है वो इंशाल्लाह ताला कल के जो 23वां पारा है उसके अंदर हम इनका जायजा लेंगे। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।